श्रोता नमस्कार अनि मायालु अभिवादन। कार्यक्रम अतीतका गीतमा तपाईलाई हार्दिक स्वागत गर्छौं। प्राविधिक मित्र रमा कोइराला सँगै म दुर्गा अधिकारी। यो कार्यक्रम तपाईले मिडिमेपका फ्रिक्वेन्सीहरूका साथै एफएम ब्याण्डको 98.1 र 103 मेगाहर्जमा रेडियो नेपालबाट सुन्न सक्नुहुनेछ। साथै www.radionepal.gov.np मा लगइन गरेर पनि हामीलाई सुन्न सक्नुहुनेछ। अतीतका गीत कार्यक्रममा हामी पुराना कालजयी सफल र चर्चित संगीतका साधकहरूका प्रेरक जीवनकथा प्रस्तुत गर्ने गर्दछौं भने उनै कलाकारका स्वरमा रहेका गीत संगीत पनि तपाईलाई सुनाउँदै आइरहेका छौं। आजको अतीतका गीत कार्यक्रमभित्र पनि पुराना कालजयी बहुप्रतिभाका धनी प्रकृतिका पुजारी गायक उही गोविन्द बहादुर गुरूङका जीवनका अतीतलाई हामी केलाउनेछौ। उही गोविन्द बहादुर गुरूङ प्रकृतिका पुजारी कालजयी गायक संगीतका अनुरागी जसको नाम आजभोलि धेरै संगीतका श्रोताका लागि नौलो हुन थालेको छ किनकि त्यो बेलाका पुराना गीत संगीतहरू अहिले संचार माध्यमबाट त्यति साह्रो सुनिनै छोडेका छन्। तर त्यो बेला करिब दशकौं दशक भन्दा अगाडि भने उही गोविन्द बहादुर जस्ता धेरै पुराना कलाकारहरूका गीत संगीतहरू सबैका लागि लोकप्रिय थिए, कालजयी थिए। उही गोविन्द बहादुर गुरूङ नेपाली संगीत जगतका लागि एकदमै लोकप्रिय नाम हो। उनी आधुनिक गीत, भजन, लोकगीत सबै विधाका गीत गाउनमा राम्रो खुबी भएका कुशल गायक थिए। उनको जन्म विक्रम सम्बत 1983 सालमा काठमाडौँको घट्टेकुलोमा भएको थियो। उनका बाबु मेन बहादुर गुरूङ नेपाली सेनामा कार्यरत थिए। बाबु नेपाली सेनाका जर्नेल भएकाले उही गोविन्द बहादुर गुरूङको रबाब पनि त्यतिखेर निकै थियो। उनी घोडामा चढेर गीत गाउन कार्यक्रमहरूमा पुग्दथे। जर्नेल मेन बहादुर गुरूङका 3 सन्तान मध्ये उही गोविन्द बहादुर जेठा छोरा थिए। सानैदेखि गीत संगीतमा रुचि राख्ने उही गोविन्द बहादुर गीत संगीतका अलावा प्रकृतिका पनि पुजारी थिए। यतिसम्म कि मरेका जीव जन्तु चराचुरुङ्गीलाई भेला गरेर जस्ताको तस्तै बनाएर उनी सजाएर राख्दथे। अर्थात उनी चर्म प्रसादनको काममा पनि निपुण थिए। हिमाल पहाड तराई सबैतिर पाइने जीव जन्तु चराचुरुङ्गीलाई भेला गरेर उनी संग्रहालय स्थापना गर्न चाहन्थे। तर श्रोता, उनको त्यो चाहना पूरा हुन नपाउँदै 2060 सालमा नै उनको दुखद निधन भयो। गीत संगीत र कलाकारितामा दशकौं गुजारेका यस्ता बहुप्रतिभाका धनी गायक गोविन्द बहादुरका जीवनका हरेक पलहरू कसरी बिते होलान् त? उनका जीवनमा के कस्ता आरोह अवरोहहरू आए होलान् त? उही गोविन्द बहादुरका साइला छोरा मदन गुरुङसँग गरिएको कुराकानी आजको अतीतका गीतभित्र।
उहाँको चाहिँ पहिला बालक समय उसमा अलिकति चकचक बानी डुल्ने र यताउति गर्ने बानी चाहिँ थियो। तर रात दरबार मार्गमा पढ्दाखेरि बाल्यकालमा 90 सालको भुइँचाला आउँदाखेरि टुडी खेलमा कुथे र चाहिँ त्यति बेलामा चाहिँ उहाँ चाहिँ साह्रै अलिकति यताउति गर्ने भएको हुनाले चाहिँ साथीभाइहरूसँग सम्झे उसलाई गीत गाउने एकदम रहर थियो र गीत गाउनमा रुचि थियो। यो ऋणा टापाना भएको थिएन। गुन्द्रीमा बसेर घैटो बजाएर मादल बजाएर गीत गाउँथ्यो र चाहिँ त्यति बेलामा डाइरेक्ट प्रसारण हुन्थ्यो र त्यति गीतको चाहिँ त्यसको प्रसारण हुनु चाहिँ अलिक गाह्रै थियो। त्यही पनि गाउनुहुन्थ्यो। त्यसपछि त्यहाँबाट उहाँले चाहिँ रेडियो नेपाल स्थापना भयो अनि त्यसपछि कलकत्ता गएर उहाँले चाहिँ रिकर्डिङ गरेर आउनु भएर यहाँबाट गाउँ गाउँ घरहरूको गीतहरू बज्थ्यो र बडो रमाइलो लाग्थ्यो, सुन्थ्यो, रमाइलो लाग्थ्यो। उहाँको लोकगीतहरू सुन्दा सबैले रुचाउँथ्यो।
रस तुले बनामा एउटै कुरा नसुन्छु।
मलाई गीत गाउन तपाईँले गाउन सक्नुहुन्छ, राम्रो छ आवाज भनेर प्रेरणा दिने, गीत संगीत क्षेत्रमा प्रेरणा दिने मान्छे चाहिँ को हुनुहुन्थ्यो?
कोइल देवी, बच्चु कैलाश, तारा देवी दिदीहरू उहाँहरू हुन्थे। उनीहरू आफन्तमा सल्लाह गर्थे र गीत यो बजाउँदा यो गर्दा हुन्थ्यो भन्थ्यो। उहाँको रेकर्डिङहरू यसो गरेर उहाँले गीत अगाडि लान्थ्यो र अनि गोविन्द बाबुजी ल तपाईँको पालो आइपुग्यो गाउनु भन्दाखेरि चाहिँ म आएँ आएँ भनेर अलिकति लेट ढिला गर्थ्यो र अनि आएर पछि गाउनुहुन्थ्यो र चाहिँ ल ठिक छ यो रेकर्डिङ गरेर तिमी अब यो प्रसारण गर्नु पर्यो भनेर चाहिँ उहाँको गीतहरू अब राष्ट्रिय गीत, नेवारी गीत, लोकगीत बथे अब हामी केटकेटीहरू थियौँ ल उहाँको गीत आयो र बज्यो भने हामी खुब रमाइलो मान्थ्यौँ।
किन लक्ष बढुमुखी मायालुले सम्झेछे, मायालुले सम्झेछे, मायालुले सम्झेछे।
यहाँहरूको परिवारमा उही गोविन्द बहादुर अर्थात यहाँका बुबा भन्दा पहिला गीत संगीत क्षेत्रमा रुचि राख्ने गाउने अरू कोही पनि हुनुहुन्थ्यो?
गाउने रुचि गर्ने चाहिँ एउटा मेरो भाइ थियो कान्छो, तर उहाँले अलिकति गाउने रुचि हुँदाहुँदा पनि यस सपोर्टरमा चाहिँ नभएको हुनाले अलि हाम्रो जीवनमा टाढा टाढा बुवा पनि भएको हुनाले चाहिँ गाउनु पाउनु भएन, तर स्वर चाहिँ खुब राम्रो थियो उसको, अहिले पनि गाउनुहुन्छ मेरो कान्छो भाइ चाहिँ पूर्ण गुरुङ।
अब यहाँहरूको अभिभावक हुनुभयो नि त, एउटा पिता पनि हुनुभयो नि उही गोविन्द बहादुर, होइन? एउटा अभिभावकको रूपबाट निहाल्दा चाहिँ उहाँलाई कसरी निहाल्नुहुन्छ?
मेरो बुवा चाहिँ छोरछोरीहरू भने त माया गर्ने हो, छोरछोरी सम्बन्धी बारेमा ध्यान अध्ययन त गर्दै हो, तर बाल्यकालमा चाहिँ उहाँ बित्नुभयो र त्यसपछि उहाँले कान्छी आमा ल्याउनुभयो। कान्छी आमा ल्याउँदाखेरि उहाँले चाहिँ अलिकति उसको ध्यान अलग भएर चाहिँ उहाँको छोराहरू अलिक टाढा भए, अब हामीले पढ्नलाई पनि अलिकति कमजोरी आइयो त्यो कालमा, तर बिस्तारै पढ्दै गयौँ, तर एसएलसी सम्म चाहिँ गरेँ। त्यसपछि म इन्डिया गएँ, केही वर्ष दुई तिन महिना पढ्यौँ, त्यसपछि फेरि हामी यहाँ आयौँ अनि मेरो कान्छो भाइ र म मात्रै, अनि त्यसपछि यहाँ आएर बुवा हुनुहुन्थ्यो, ल ठिक छ यहीँ पढ्दै गएर तिमीहरू भनेर भन्दै उहाँ चाहिँ अब रेडियो नेपालमा आउनुहुन्थ्यो, गाउनुहुन्थ्यो, उहाँले धेरै पुरस्कार पनि पाउनु भएको छ।
बाल्यकालमा चाहिँ जुन अभिभावकबाट आफ्ना सन्तानले पाउनुपर्ने माया हो, प्रेरणा हौसला हो, त्योबाट चाहिँ अलिकति कमी भएको हो यहाँलाई?
अलिकति कमी भएको यसको चाहिँ साँच्चै नै हो। बुवाले गायक क्षेत्रमा कुनले चाहिँ छोराहरूले गर्न सक्छ भनेर अगाडि बढे भएदेखि एउटा छोरा पक्कै गायक पनि हुन्थ्यो होला कान्छो। फेरि उहाँले एउटा कला अर्को अप्नाउनु भयो, जस्तो कि चाहिँ यो चर्मी शिल्पी कला धेरै राष्ट्रको लागि, यो देशको लागि यो सम्पत्ति हो, मरेर नजाउन्, मरेका चिजहरूलाई संकलन गर्नु, जर्मन गएर त्यो सम्बन्धीमा अध्ययन गरेर यहाँ हिमालदेखि लिएर तराईसम्मका जीव जन्तुहरूलाई राखेर रा संग्रहालय खोल्ने भन्ने विचार थियो, र अहिले उहाँको त्यो संग्रहालय खोल्न पाउँदा अधुरो जीवन भएको जस्तो लाग्छ मलाई अलिकति। उहाँको
प्रायः जसो लोकगीतहरूदेखि लिएर सबै गीतहरू गाउनुहुँदो रहेछ, होइन? कस्ता खालका गीतहरू गाउँदा चाहिँ बढी खुसी व्यक्त गर्नुहुन्थ्यो होला, कस्तो गीत गाउँदा चाहिँ आनन्द मान्नुहुन्थ्यो?
उहाँको लोकगीतहरू धेरै छ, बिहान झुल्क्यो घाम के भन्ने एउटा गीत थियो, र अनि छक्कावाले पन्जा, बाबैरे ज्यूको यो गैरी खेत भन्ने, त्यही गीतहरू मैले सुन्थे अनि हामीलाई बडो आनन्द लाग्थ्यो। अनि राष्ट्रिय गीतहरू गाउँदाखेरि उहाँले मेडल पनि पाउनु भयो। अरू गीतहरू बत्थ्यो बचपन कालमा बत्थ्यो, हामी रहर गर्थ्यो, रमाइलो गर्थ्यो, सन्तान अभिभावक परिवारले पनि मजाले सुन्थ्यो।
आमा हुनु भएन अनि बुवाले अर्को आमा बिहे गर्नुभयो, जबकि उही गोविन्द बहादुरले अर्को बिहे गर्नुभयो, हामी अलिकति टाढा भयौँ भन्नुभयो, होइन?
म छ वर्षको थिएँ, छ वर्ष बाल्यकालमा चाहिँ सानो भाइ चाहिँ तीन वर्ष जस्तो थियो, त्यो अन्तरमा चाहिँ माता बित्नु भयो। त्यसपछि उहाँ यो रेड नेपालमा आउने र कार्यक्रममा यस्तो आउँदाखेरि उहाँको चाहिँ अलि बेलुकासम्म चाहिँ अलिक ढिलो हुन्थ्यो, मेरो दिदी हुनुहुन्थ्यो, हामी एक्लोपन भएको दिदीले चाहिँ हामीलाई चाहिँ सम्हाल्नुहुन्थ्यो, आमाको नजरमा चाहिँ हामीले हेर्थ्यौँ, उहाँले पनि होइन हो हाम्रो आमा भन्ने हरेक चिजहरू स्याहार सुसार गर्ने गर्नुहुन्थ्यो। पछि उहाँ पनि आफ्नो व्यवस्था मिलाएर हामीलाई छोडेर जानुभयो। त्यसपछि हामी अलि अल्पत्र भएको थियौँ, हामी संघर्ष गर्दै जाँदा छोराहरूले चाहिँ कसले नि बाटो लिन सकेन मैले गर्दा भन्ने कुराहरू उहाँलाई दुखित लाग्थ्यो। मेरो चाहिँ एकदम दिमाग छ, राम्रो गर्छ यसले, यो ठिक छ भनेर ल मेरो काम सम्हाल, कसले नि गर के गर्ने गरेन, अलि टाढा भए नजिकमा चाहिँ म थिएँ।
उही गोविन्द बहादुरका छोरा छोरी चाहिँ कतिजना हुनुहुन्थ्यो?
चारजना छोरा एउटा छोरी, चारजना मध्येमा म मदन गुरुङ चाहिँ म साइलो, म उहाँको चाहिँ जीवन नजिक चाहिँ अलिकति म चाहिँ भए।
हजुर, उहाँसँग अलिकति नजिक हुने चाहिँ यहाँ हुनुभयो।
हजुर।
कालो कालो बादलले झार्दै छ पानी, निष्ठुरीको घरमा पर्दा बित्यो जिन्दगानी, कालो कालो बादलले छाती चिरेर हेर्ने भए देखा दिन्थे छाती चिरेर सुन्ने भए सुनै दिन्थे गला चिरेर कालो कालो बादलले झार्दै रहेछ पानी निष्ठुरीको भरमा पर्दा बित्यो जिन्दगानी कालो कालो बादलले
जस्तो गीत संगीत एउटा पाटो भयो उहाँको होइन अर्कोतिर उहाँसँग राम्रो प्रतिभा रहेछ चर्म प्रसादनको काम गर्नुभएको रहेछ कसरी उहाँ त्यो प्रति चाहिँ आकर्षित हुनुभयो त
उहाँको बुवा जर्नेल हुनुहुन्थ्यो राणा शासनकालमा टुडी खेलमा परेड खेलाउँदाखेरि चाहिँ रातदरबारसम्म चाहिँ उहाँको आवाज सुन्थ्यो र त्यो कोले चाहिँ त्यो परेड खेलाएको भनेर भन्दाखेरि मिदबहादुर गुरुङ भनेर भन्थ्यो ल त्यसलाई तुरन्त बोलाऊ भनेर भन्दाखेरि राणा शासनकालमा चाहिँ उहाँलाई तुरन्तै जर्नेल पद दिनुभयो अब जर्नेल चाहिँ भएको नै उहाँको थाटबाट अलिकति माथि नै बढियो गर्दाखेरि चाहिँ उहाँले अब घोडा चढ्ने आउने यता आउने अब अनि गीत गाउनुहुन्थ्यो अनि त्यसै गरेर चाहिँ उहाँले जीवन केही समय बिताउनु भयो ठुल्ठुला सङ्गत भएको हुनाले उहाँ चाहिँ रात दरबारमा जाने आउने राणाहरूको घरमा चाहिँ उहाँहरूको चाहिँ दरबारहरूमा पस्ने गर्दै त्यो जीव जन्तुको कलाहरू त्यो जस्तो कि बेलायतबाट लखनऊ इन्डियाबाट बनाएर चाहिँ उहाँहरूले चाहिँ अब सोखिङहरूले चाहिँ त्यसरी राख्थ्यो र बडो अचम्म मानेर उहाँले चाहिँ यो चिज कस्तो रहेछ त यो कसरी बनाउँदो रहेछ भन्ने उस केन्द्रित ध्यान भएको हुनाले चाहिँ म पनि गर्नु पर्यो यसलाई भन्ने कुराले उहाँले चाहिँ अलिकति फिल्डमा जानुभयो जीव जन्तुको अध्ययन गर्नुभयो त्यो मारेर बनाउँदैछ राणा शासनकालमा त भने यो त योबाट अलिकति नराम्रो कुरा हो यसलाई बरु मरेको चिजलाई चाहिँ बनाउन राम्रो हो भन्ने उसले एउटा चाहिँ सोच लिएर प्रत्येक दिन मानव बढ्दै जान्छ वन विनाश हुँदै जान्छ जीव जन्तुहरू लोप हुँदै जान्छ त्यसै कारणले यो चिजहरू चाहिँ सङ्घाले हुने आउने भावे पछिका पीढी सन्तानहरूले यिनीहरूले पनि त्यो चिन्छ कि हाम्रो देशमा यो चिजहरू थिए तराईदेखि लिएर हिमालसम्मका जडीबुटीदेखि लिएर चाहिँ जीव जन्तुहरूसम्म त्यो सोच लिएर उहाँले चाहिँ काम गर्नुभयो काम गर्ने बित्तिकै उहाँले चाहिँ एउटा चाहिँ महेन्द्र सरकारले प्रेजेन्ट गर्नको लागि एउटा चाहिँ बर्ड्स अफ प्याराडाइज प्रेजेन्ट दिनुभयो ओहो यो बडो राम्रो कला चाहिँ यहाँ नेपालमा नि हाम्रो भित्रै छ भन्ने कुराले महेन्द्र सरकार प्रकाश साहबले ल त्यो गोविन्द बहादुरजीलाई चाहिँ यो संग्रहालय खोल्नको लागि चाहिँ एक दिन उहाँले चाहिँ बोलाउनको लागि दरबारभित्रका चाहिँ कुनै व्यक्तिलाई चाहिँ खबर गरिदिनु कुन सरकार भनेर भन्दाखेरि गोविन्द बहादुर धेरै छ उही गोविन्द बहादुर भनेर भन्दाखेरि उहाँले उही गोविन्द बहादुरलाई बोलाउनु भन्नुभएकोले उहाँदेखि उहाँको टाइटल उही गोविन्द बहादुर भनेर चिनियो आजसम्म त्यसपछि उहाँको त्यो जीवन कथालाई चाहिँ लिँदाखेरि कस्तो संघर्षमा लाग्दा 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 आखिरी त्यो अगाडि बढ्न सक्नु भएन संग्रहालय उहाँको म छोराले पनि गर्छु भनेर भन्दाखेरि त्यसलाई अगाडि बढाउन सकेको छैन यसमै अलिकति दुखित छ
उहाँले चाहिँ कति जति चराचुरुङ्गीहरू जीव जन्तुहरू संकलन गरिसक्नु भएको थियो उहाँले
हिमालदेखि लिएर तराईसम्मका गरेर हाम्रो नेपालमा पाइने चिज र माइग्रेट हुने बर्डहरू विदेशबाट चाइना साउथ भएर आएर यहाँ हाम्रो चाहिँ कोशी टुप्पोमा आउने चराहरू समेत लिएर उहाँले चाहिँ जीव जन्तुहरू छ 700 कलेक्सन गर्नु भएको छ उहाँले
ती अहिले संग्रहित छन् यहाँको घरमै राख्नु भएको छ
घरैमा छन्
कोपनहेगन विश्वविद्यालयले सन् 1962 मान्यता पनि दिएको रहेछ नि त उहाँको
कलालाई उहाँलाई बोलाएर सम्मान पत्र पनि प्रदान पनि गर्नुभएको थियो उहाँ बडो खुसी हुन्थ्यो जब सबैले मलाई यो सम्बन्धी बारेमा राम्रो गर्नुभयो देशले मलाई राष्ट्रले चाहिँ राम्रो गर्दै अझ राम्रो हुन्थ्यो भन्ने उसको आशा थियो तर त्यो नभएको हुनाले उहाँ अलिकति बिचैमा उहाँको स्वर्गवास हुनुभयो
हजुर संग्रहालय खोल्ने जुन उहाँको इच्छा थियो त्यो पूरा हुन पाएन तर उहाँले संकलन गर्नुभएका जुन चिजहरू छन् ती त यहाँहरूले सम्हालेर राख्नु भएको छ अनि यो ट्याक्सीडर्मी अर्थात चर्म प्रसादन गर्दाखेरि चाहिँ उहाँलाई त्यस्ता अप्ठ्यारा सारा गाह्रोहरू आएनन् त्यस्ता समस्याहरू आएनन्
यसमा समस्या भन्ने चाहिँ कुरा आउँदैन थियो जबकि चाहिँ टिभी प्रसारण गर्दाखेरि उहाँ आउनुहुन्थ्यो प्रश्नहरू सोध्नुहुन्थ्यो यस सम्बन्धीमा अप्ठ्यारो मान्नु उहाँले खुल्ली साथले भन्थ्यो मैले चाहिँ सरकारसम्म सपोर्ट पाएदेखि यो चिजलाई मैले यसरी संग्रहालय देशको चाहिँ हरेक देशमा ठूल्ठूलो संग्रहालयहरू छ अब नेचरल हिस्ट्री म्युजियममा चाहिँ पनि उहाँले दिनुभएको स्टुडेन्टहरूले पढ्ने र यसलाई चिन्ने र यो यहाँ पाइन्छ यो यस्तो जाति हो यसलाई यसरी संरक्षण गर्नुपर्छ भन्ने कुराहरू चाहिँ उहाँले अलिकति ज्ञान पनि दिनुहुन्थ्यो र अब उहाँको आर्थिक अवस्था चाहिँ अलिकति नभएको हुनाले अब पार्कहरू चाहिने त्यसको लागि चाहिँ ठुलो चाहिँ माउन्ट पैसाहरू चाहिँ नभइकन त्यसलाई खोल्न नसक्ने भएको हुनाले ऊ बीचमा चाहिँ ब्रेक भएर बस्नु भएको हुनाले आज उहाँको आशा आशामै रह्यो
ती संकलन गर्न जाँदा त अप्ठ्यारो साह्रो गाह्रो हुन्थ्यो होला धेरै ठाउँमा जानु पर्थ्यो र हिँड्नु पर्थ्यो होला होइन
अवश्य उहाँ अब रेडियो नेपाल आएर गीत गाउँदाखेरि उहाँको कहिले प्रोग्राम हुन्थ्यो, प्रसारण हुन्थ्यो, कहिले उसको रेकर्डिङ हुन्थ्यो, त्यो राखेर छुट्टीको दिनमा उहाँ चाहिँ फिल्डमा जानुहुन्थ्यो। त्यो सम्बन्धी पार्ट टाइममा हिँड्थे, कोही अब मरिरहेको हुन्थ्यो लास, कुनै जनावर कोही जुतेर मर्ने, कोही कसले मार्ने, कसले गाडीले किचेर मर्ने, र उसलाई बडो ओहो बडो दुःखद कुरा हो भनेर उहाँले अलिक सम्झिनुहुन्थ्यो र उठानुहुन्थ्यो। गनाए पनि उहाँले पनि आफूले बोकेलालाई उसलाई सफा गरेर उसलाई बचाउने प्रयास गर्थ्यो, बचाउँदै नसकेको हुनाले अनि नसकिन अब यसलाई जस्तो छ त्यस्तै बनाउनु पर्छ भन्ने कुराले उहाँले चाहिँ त्यसरी मनमा राख्नुभएर उहाँले त्यो एक एकवटा केलाएर भए पनि सिलाएर भए पनि बनाउनु हुन्थ्यो, अनि जस्ता तस्तै बनाउनु हुन्थ्यो। मलाई अचम्म लाग्थ्यो जस्तै जस्तो जो चिज छ त्यसकै स्वरूप देख्दाखेरि।
उही गोविन्द बहादुरले गर्नुभएको कला थियो, त्यतातिर यहाँ पनि ढल्किनु भएको छ।
अहिले म सम्पूर्ण त्यतै ढल्किरहेको छु, 50 वर्ष अगाडिदेखिका सामानहरू सबै, त्यो सबै मैले अहिले आफूले चाहिँ अब त्यसलाई मेन्टेनेन्स गर्ने गर्ने जगाएर राखिरहेको छु मैले।
मान्छेहरू हेर्न पनि आउनुहुन्छ होला?
बुवा बित्नु भन्दा अगाडि केही वर्ष आउँथे, केटकेटीहरू आउँथे, स्कुलको केटकेटीहरू आउँथे, अध्ययन गर्न आउँथ्यो। अब अहिले कस्तो छ भनेदेखि दाजुभाइमा अंश पनि छुट्यो, त्यही भएर घर अलिक छोटेको हुना, सानो भएको हुनाले मैले संग्रहालय खोल्नु पाएको छैन, ती भित्र नै थन्किरहेको छ। मैले त्यसलाई मेन्टेनेन्स गरेर त्यसलाई चाहिँ सफा सुरु गरेर जस्तो छ त्यस्तै गरेर राखेको छ। अब यसलाई कहाँ लैजाने र के गर्ने, म्युजियम खोल्ने र के गर्ने भन्ने चाहिँ कुरामा चाहिँ गर्छु, तर के गर्नु, आर्थिक अवस्थाको कमजोरीले गर्दाखेरि मैले अगाडि ल्याउन सकेन,
निरन्तरता दिन सक्नुभएको। प्रकृतिमा अब धेरै चिजहरू पाइन्छन् होइन, चरा चुरुङ्गी भए, जीव जन्तुहरू भए, ती मध्ये पनि उहाँलाई एकदमै मन परेको प्यारो लागेको चिज चाहिँ के थियो?
उहाँले चाहिँ सबभन्दा प्यार लागेको चिज के थियो भनेदेखि चाहिँ जुन राष्ट्रिय चरा हाम्रो उहाँले नै राख्नु भएको डाँफे, नेपालमा पहिला राष्ट्रिय चरा भन्ने चाहिँ राख्नु भएको उहाँले नै हो। हिमाल जाँदाखेरि सुनौलो हिमालको यो ढाड पछाडि हिमालको दृश्य देख्ने र अनि उसको भुत्ला तल्काउँदाखेरि बस हाम्रो राष्ट्रिय चरा यही नै हुनुपर्छ भनेकोले उहाँले प्यार चिज उहाँले त्यो लाग्थ्यो।
उहाँले नै यो हाम्रो राष्ट्रिय चरा हो भनेर भन्नुभयो, त्यसैलाई पछि नेपाल सरकारले मान्यता
दियो।
जस्तो रेडियो नेपालमा एकातिर उहाँको जागिर थियो, सेवा थियो होइन, अर्कोतिर छोराछोरी हुनुहुन्थ्यो, अर्कोतिर प्रकृति प्रेमी हुनुभयो।
उहाँ त्यही कति दिन फिल्डमा जाँदा अथवा रेडियो नेपालमा आउँदा साथीभाइहरू आफन्त मिलेरहरू कहीँ अब टाढो जाने, कतै यस्तो प्रोग्रामहरू जाने अनि यस्तै फिल्डमा जाने यस्तो गर्दाखेरि उहाँ 6-7 दिन पनि गायब हुनुहुन्थ्यो। घरमा चाहिँ अब अलिकति गाह्रै पर्थ्यो, घर गृहस्थी सम्बन्धीमा पनि अलिक गाह्रै पर्थ्यो। उहाँको पनि दाजुभाइहरू हुनुहुन्थ्यो, भाउजूहरू हुनुहुन्थ्यो, उहाँले पनि किचि गर्थ्यो, सपोज कि मलाई अंश छुट्याइदियो हामी जान्छौँ भनेर चाहिँ ऊ गर्थ्यो। धेरै गाह्रो हुन्थ्यो, ऊ झोकेर चाहिँ बाहिर जानुहुन्थ्यो, हामीलाई अलिकति अप्ठ्यारो पर्थ्यो त्यतिमा।
पहिले पुर्ख्यौली घर नै काठमाडौँ नि हो नि,
पुर्खौली हाम्रो पोखरा स्याङ्जा काउले पर्छ। जिजु हजुरबादेखिबाट चाहिँ नेपालमा चाहिँ यहाँ आर्मी सेनामा चाहिँ उहाँले जागिर खानु भएदेखिबाट बुवादेखिबाट हामी पुस्ता अहिलेसम्म हामी 3 पुस्तासम्म हामी हिँड्छौँ।
फेरि अब हामी कुराकानीलाई नै अगाडि बढाउँछौ।
उहाँले चाहिँ रेकर्ड गर्न जाँदाखेरि चाहिँ कलकत्तामा उनीहरूको हिन्दी गीत बजाउँदाखेरि उनीहरूले त्यो बाजा चाहिँ यति फास्ट गीत थियो अरे, त्यो बोल चाहिँ यो गीतको भने उसले चाहिँ गीत संगीतहरू टाकटुक झाकझुक बजाइहाल्थ्यो अरे, यति फास्ट बजाउँथ्यो अरे। तर मेरो बुवाले चाहिँ लोकगीत अब हाम्रो नेपाली गीत उनीहरूले त्यति ज्ञान नभएको हुनाले उहाँले बजाउनु साथै उहाँको त्यो म्युजिक वादन बन्ने साथै उहाँले चाहिँ त्यो गीत गाएर 2-4 शब्द के गीत गाएर उहाँको बाजै अड्किरे भने हँसाउने पनि हुन्थ्यो, त्यसो भनेर चाहिँ भन्नुहुन्थ्यो। अनि यस्तो यस्तो कुराहरू अलि रमाइला कुरा पनि गर्नुहुन्थ्यो। उहाँले कुमार बस्नेतज्यू उहाँहरू आउँथे घरमा, कुराहरू गर्थ्यो, रमाइला रमाइला कुरा गर्थ्यो, जीवन कथाहरू यिनीहरू आफ्नो चाहिँ आपसमा हुन्थ्यो। अब हामी त केटकेटी थियौँ।
उही गोविन्द बहादुर, ज्ञान बहादुर अनि कुमार बस्नेत गाउँदा उर्दा हिँड्दा डुल्दा उहाँहरू प्राय सँगै हुनुहुन्थ्यो अरे भन्ने मैले सुनेको।
एकदम त्यो चाहिँ हो। अब हामी केटकेटी हुँदाखेरि उहाँहरू आउनुहुन्थ्यो, ल गोविन्द दाई ल जाउँ, भन्थ्यो गीत सम्बन्धी बारेमा, अब बसेर प्रयास पनि गर्नुहुन्थ्यो उहाँले, अनि बुवा चाहिँ अलिकति अनि लामो त्यो स्वर तान्नुहुन्थ्यो कि, अन्त ओहो यो गोविन्द यसो त कहाँसम्म सुन्दो रहेछ भन्ने भन्ने यस्तो यस्तो कुराहरू सुन्थे,
त्यस्तो रमाइलो कुराहरू हुन्थे। रेडियो नेपालबाट सर्वप्रथम उहाँले चाहिँ झ्याल नफोए बल भन्ने ज्ञानमालाको गीत, जुन चाहिँ नेवारी भाषाको गीत थियो, उहाँले नै सर्वप्रथम रेडियो नेपालमा गाउनु भएको थियो रे भनेर मैले एउटा किताबमा पढेकी थिएँ।
मैले यो नेवारी गीत गाएको छु भनेर चाहिँ उहाँले भन्नुहुन्थ्यो, नेवारी गीत गाई, लोकगीत गाई, राष्ट्रिय गीत गाई उहाँले भन्नुहुन्थ्यो। राष्ट्रिय गीत गाउँदाखेरि चाहिँ राष्ट्रिय धुन हुँदाखेरि उहाँले चाहिँ मेडल पाउनु भएको थियो, गोल्ड मेडल मादल तकमा भनेर भन्थ्यो, हजुरबा हुनुहुन्थ्यो जिजुवा, र मैले चाहिँ ल मेडल पाएँ भनेर खुसी भएर देखाउनु तकमा देखाउनु लाग्दाखेरि उहाँले हे तेरो यस्तो मादल तकमा भनेर फालिदिन्थ्यो अरे भन्थ्यो उहाँले, अनि बडो रिस उठ्थ्यो अरे, अनि भरै पक्दिन्थ्यो अरे भन्ने कुराहरू पनि सुनेको थिएँ।
मेडल पाए भनेर खुसी व्यक्त गर्न लग्नु भएको, तेरो मादल भनेर फालिदिँदा रिस उठ्यो उहाँलाई
भनेर, अनि त्यो अलि नजिकै पर्दिन्थ्यो, अनि बाहिर बाहिर चाहिँ अब भनौँ न आफ्नो साथीभाइहरू जस्तै हिँड्थ्यो। भयो
सन् 1945 उहाँ भारतमा संगीत सम्मेलनमा पनि जानुभएको थियो अरे होइन, त्यतिखेरको समयमा चाहिँ नाच्ने गाउने स्टेजमा प्रोग्राम गर्ने महिलाहरू पाइँदैन थियो अरे,
यस्तो यस्तो हामी रेडियो नेपालबाट चाहिँ रेकर्डिङ गर्दैन त्यहाँ, यस्तो यस्तो हामी यस्तो आफैले लेडिजको लुगा लगाएर यसो गरेर हामी नाच्थ्यौँ पनि भन्ने कुरा सुने सुने छ मलाई लाग्नु त, अलिकति रोमान्टिक अलि मजा गर्ने अलि हँसाउने टाइपको हुनुहुन्थ्यो, जसले पनि टोला बोल्दाखेरि यो गोविन्दले त साह्रै हँसाउनुहुन्छ भनेर भन्नुहुन्थ्यो, अनि उसको गीतहरूमा पनि रमाइलो लाग्छ भनेर भन्नुहुन्थ्यो भनेर भन्ने कुराहरू यस्तो यस्तो सुन्थे।
लाइभ त धेरै गीतहरू हुन्थे होइन, धेरै गाउनुभयो होला, रेडियो नेपालबाट गाउनुभयो होला, अन्त गाउनुभयो होला, तर रेकर्डको हिसाबले चाहिँ कति जति गीत गाउनुभयो होला उहाँले?
जानकारी लिँदाखेरि 200-300 गीत गायो भन्ने जस्तो सुन्छु, तर मैले पनि यहाँ रेकर्ड चाहिँ कतिवटा छ भनेर यसो चाहिँ मैले छानबिन गरेर मलाई पनि यसो चाहिँ चाह्यो भन्दाखेरि अब मैले 2-3 गीत मात्रै एकजनाले रेकर्ड गरेर मलाई दिनुभएको थियो, त्यही राष्ट्रिय गीत र अनि छकवाले पन्जा र बाबरीज्यूको यो गैदी खेत भन्ने कुन के यस्तो थियो, 2-4 गीत मात्रै मैले फेला पारेको थिएँ, 200-250 कति गीत गाउनु भएको छ भन्ने कुरा चाहिँ मलाई चाहिँ त्यस सम्बन्धी सुनिएको थिएँ।
200-300 गीतहरू गाउनु भएको हो, तर रेकर्डको हिसाबले यति नै छन् भन्ने पनि यहाँहरूलाई यकिन भएन?
यकिन भएन। मैले एकचोटि जानकारी दिनु खोज्दाखेरि रेडियो नेपालको जुन छतहरू सब पानीले चुहिएर उभिएर रेकर्ड सबै खराब भयो भन्ने पनि यस्तो सुनेको थिएँ एकचोटि मैले।
उहाँले एउटा पुस्तकमा के भन्नुभएको छ भने, राजा महेन्द्रले, यहाँले भन्नुभयो राजा महेन्द्रले उही गोविन्द बहादुरलाई बोलाउनु भनेर, उहाँको टाइटल उही रह्यो भनेर भन्नुभयो। मैले पुस्तकमा के पढेको थिएँ भने, गोविन्द बहादुर भनेका हामी दुईजना भयौँ, अनि चिठी पत्रहरू आउँदाखेरि एकदमै झम्बार भयो, अर्कोजना पनि गोविन्द बहादुर भएको भएर, अनि मैले चाहिँ त्यसलाई सजिलो होस् भनेर उही भन्ने थपे, अनि सजिलो भएको छ अहिले चाहिँ भनेर पनि भन्नुभएको छ।
महेन्द्र सरकारले उही भनेर चाहिँ बोलाउनु भन्दाखेरि उसले त्यो टाइटल चाहिँ यही राख्दा ठिक हुन्छ भनेर पछि उहाँले राख्नु भएको हो। अब दुईटा गोविन्द बहादुर भयो, एउटा गोविन्द साहित्य गोठाले हुनुहुन्छ, गोविन्द बहादुर गोठाले, अनि मलाई पनि अनि एकचोटि एउटा व्यक्तिले सोध्दै भने तपाईँको बुवा गोविन्द बहादुर गोठाले होइन भने, होइन मेरो बुवा त उही गोविन्द बहादुर गुरुङ हो भनेर भने, त्यस्तै कन्फ्युज पर्छ भनेर उहाँले चाहिँ महेन्द्र सरकारद्वाराबाट उहाँले चाहिँ उही भन्दाखेरि उहाँले त्यो सोच आयो र त्यसै राख्नुभएको।
यो गीत संगीत सम्बन्धीमा चाहिँ उहाँका केही गुनासाहरू चाहिँ थिए कि थिएनन्? मैले यति गर्न पाइनँ, यस्तो भइदिएको भए हुन्थ्यो भन्ने उहाँका त्यस्ता केही गुनासाहरू चाहिँ थिए कि थिएनन्?
उहाँको गुनासो चाहिँ अलिकति थियो, जस्तो कि रेडियो नेपालमा हामी जति कलाकारहरू छ त्यति मान्य सामान सामान्यताहरू चाहिँ त्यति भएन भन्ने कुराहरू त्यस्तोहरू चाहिँ उठाउँथ्यो बीचमा। मेरो कान्छी आमाले चाहिँ अब यस्तो रेडियो नेपाल गीत गाएर तपाईँले चाहिँ के उपलब्धि हुन्छ त भन्ने कुराहरू यस्तो यस्तो चाहिँ उहाँले अलिकति उ गर्थे कि अलिक किचकिच गर्थ्यो, अनि त्यस कारणले उहाँले त्यसको हिसाबले चाहिँ अलिक श्रीमतीको अब कुरा हुन त अब राजाको गद्दी नै हलिन्छ भन्छ नि अब चाहिँ अब श्रीमतीको अगाडि भने जस्तै त्यस्तै पछि उहाँको किचकिचले उसले उहाँले बीचमा चाहिँ नि अनि छोडिदिनु भयो उहाँले चाहिँ त्यसै बीचमा, अनि उहाँ अलिअलि टाढा हुनुभयो रेडियो नेपालबाट। पछि मलाई भन्थ्यो तेरो आमाले गर्दाखेरि मैले रेडियो नेपाल छोड्नु पर्यो, मलाई चाहिँ अहिले सम्झ सबैले सम्झिन्थ्यो, ठिक छ छोरा राम्रो गर, त्यो चिजलाई नछोडा, त्यो एउटामा सफलता गर्नुपर्छ, र अनि पछि त्यो अर्को चिजलाई पनि आफूले राम्रो लाग्छ भने त्यसलाई पनि सँगालिराख, जुन उचित छ त्यसैमा जाऊ भन्ने कुराहरू गर्थ्यो।
गीत संगीत क्षेत्रमा लागिराख्नको लागि चाहिँ उहाँलाई घरायसी प्रेरणा मिलेन?
मिलेन।
पछिल्लो समय उहाँ गाउनुहुन्थ्यो कि गाउनुहुन्नथ्यो?
उहाँ जहिले पनि जस्तो अब बिहान चाहिँ उठ्दाखेरि 6-7 बजीतिर उहाँ चाहिँ अनि फ्रेस भएपछि अनि गला अलिक स्वर मिठो स्वरले अनि ए भनेर गाउनु हुन्थ्यो के भनेर गर्नुहुन्थ्यो अनि टेमटेममा चाहिँ गाइरहनु हुन्थ्यो अनि दायाँ बायाँले ओहो त्यो गोविन्द कस्तोसित राम्रो मिठो स्वर गीत गाउनु भयो कि गर्नु भन्यो अनि उहाँले चाहिँ राग छोड्ने बढी गर्दा गर्दा एक दिन चाहिँ उहाँले यो के गलामा यो घाँटीमा क्यान्सर भएछ क्यान्सर भयो त्यसकै कारणले चाहिँ गर्दाखेरि अलिकति त्यो इफेक्ट पर्दा पर्दा अब धेरै ठाउँमा औषधि गर्यो आर्मी हस्पिटल लग्यो त्यो अब ठोट नै चिर्नुपर्छ यताउति भनेको हुनाले अनि उहाँले अनि नगर्ने भन्नुभयो धेरै हस्पिटल लगे टिचिङ हस्पिटलले दुनियाँ सबै लगे नगर्ने भन्नुभयो अनि त्यहाँबाट औषधि त्यही खाँदै थियो बीचमा अनि उहाँको भाइ जर्नेल हुनुहुन्थ्यो त्यो जर्नेलले पनि उहाँ चाहिँ अब भर्ना गर्नको लागि भनेर त्यो ठोटलाई चाहिँ अपरेसन गर्नुपर्छ भने नगर्ने नगर्ने भनेर उहाँले चाहिँ अलिक जबरजस्ती गर्नुभयो अलिक जिद्दी चाहिँ हुनुहुन्थ्यो पछि त्यहाँ त्यसैको रियाक्सनले गर्दाखेरि बढ्दै बढ्दै गएर पछि यो थोड्दै बोल्नै नसक्ने उसको सासै नआउने त्यो खालि बोल्यो भने हावा मात्रै आउने त्यस्तो भएको हुनाले उहाँले पछि त्यहाँबाट साह्रै सिस्तै हुनुभयो धेरै ठाउँमा जताउँदाखेरि पनि रहँदैन अब उहाँ 84 वर्ष पुगिसक्नु भयो अपरेसन गर्ने गाह्रो पर्छ भन्नुभयो त्यही गरेर त्यतिकैमै उहाँको घरमै निधन हुनुभयो हामीले चाहिँ अब राति राति गएर अक्सिजन पनि ल्याउँथे अक्सिजन ल्याएर हालिन्थे अब डक्टर जहाँ लगे पनि हुँदैन भनेर भन्न थालेपछि हामीले अलिकति हाँसमा हारेको थियौँ अनि उहाँको अलिकति त्यही दुःख लाग्छ
कति सालको कुरा हो यो
यो अहिले 16 वर्ष भयो उहाँ बित्नुभएको
लामो समय उहाँले गीत संगीत क्षेत्रमा बिताउनुभयो वा पारिवारिक रूपमा पनि केही असन्तुष्टिहरू पक्कै पनि भयो होला कलिले उमेरमा श्रीमती गुमाउनु पर्यो छोराछोरी टुहुरा भए होइन अर्को श्रीमती बिहे गर्नु पर्यो धेरै उहाँका त्यस्ता तिता नमिठा क्षणहरू आयो होला तीमध्ये उहाँले सम्झिरहने कुनै क्षण यहाँहरूलाई भन्नुहुन्थ्यो यो कुराले मलाई साह्रै चित्त दुख्छ भनेर कुनै कुरा त्यस्ता सेयर गर्नुहुन्थ्यो
उहाँले त्यो सम्बन्धीमा एकदम चित्त त उहाँले चाहिँ गर्नुहुन्थ्यो सम्झना गरिन्थ्यो छोराहरू कहाँ गए कसरी के गरेर बसिरहेको छ भन्ने कुराहरूले उहाँले चिन्तन हुन्थ्यो ठुलो छोराहरू त आफ्नो आफ्नो व्यवस्थामा लाए कोही एम्बेसीतिर लाए कोही कता लाए अब हामी अलि छान्छौँ थियो त्यो मेरो छोराहरूलाई अलिक राम्रोसँग मैले गर्न पाएन भन्ने चाहिँ अलिक चिन्ता लाग्थ्यो त्यसै कारणले सबैजना छोरी अब उसले अन्तिम दिनमा सबै छोरीहरू बोलाए घरैमा अनि अंशभण्ड पनि लगाइदिए सानी आमा पनि बित्नुभयो सानी आमा चाहिँ अलिकति बढी सोकिङ गर्नुपर्ने के को एउटा अपरेसन गर्दाखेरि उसले कैँची के भित्रै छुटिएछ भनेर फेरि डबल अपरेसन गर्दाखेरि उसको क्यान्सर भयो क्यान्सर भएपछि उहाँको निधन भयो त्यसो एक्लोपन भयो अरूहरूलाई साथमा लिनुपर्छ स्वशरी कहाँ गए यताउति भन्ने कुराहरू पनि गर्थे अनि बुवाले त्यही सम्झेन अब फेरि म चाहिँ उहाँको सपोर्टर साथी उहाँको रेखदेख गर्ने नै मै भएँ र अनि अन्तिममा उहाँको आशा एउटा त्यही थियो यो सङ्ग्रहालय खोल्न पाएदेखि हुन्थ्यो भन्ने कुराहरू थियो त अहिलेसम्म गर्न सकेको छैन मैले पनि गर्न सकिनँ आर्थिक श्रेणी सम्बन्धीले गर्दाखेरि मैले गर्नुपर्ने कुराहरू गरिरहन्छु अब छोरा बुहारी जापानमा छ ज्वाइँ छोरी क्यानाडामा छ कला क्षेत्रमा नि उनीहरूले जानकारी पनि छैन उनीहरू ध्यान पनि दिँदैन म बाँच्नु जानु रहला यस्तै कथा जस्तो मात्रै हुने हो
यहाँ रहन्जेल त त्यो कला रहन्छ यहाँले मार्नुहुन्न जब यहाँ रहनुहुन्न त्यसपछि कला पनि मर्ने हो कि भन्ने चिन्ता
छ
हामी होप गरौं नेपाल सरकारले त्यसलाई संरक्षण गरोस् जुन गोविन्द बहादुरले थाल्नु भएको जुन बाटो छ दीर्घकालीन बनोस् सबैले हेर्न पाउन् होइन कुनै गीत उहाँले गाइरहने गीत उहाँलाई मन परेको गीत कुनै सम्झना छ यहाँलाई
झलझलीमा पातल नानी सम्झने कोही छैन भन्ने गीत गाउँथ्यो कहिले कहिले त्यस्तो सुन्थ्यो मैले अब अहिले त अब उहाँको गीत बज्दैन रमाइलो छ राम्रो गीत गाउनुहुन्छ मलाई रमाइलो लाग्छ
जल जली माया पाताले बोलाउँदा बोल्दिन जल जली माया पाताले बोलाउँदा बोल्दिन
श्रोता तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम अतीतका गीत र अतीतका गीतमा आज हामी गायक बहुप्रतिभाका धनी कलाकार उही गोविन्द बहादुर गुरुङका छोरा मदन गुरुङसँग कुराकानी गरिरहेका छौं उही गोविन्द बहादुरका जीवनका अतीतलाई लिएर कार्यक्रमको अन्तमा पनि अब हामी आउन थालिसकेका छौं उहाँले यो गीत संगीत क्षेत्रमा लागेर हासिल गर्नुभएका उपलब्धिहरू चाहिँ के हुन्छ
उहाँले गायकमा चाहिँ उहाँले तकमा पाउनुभयो राष्ट्रिय गायनमा, र चाहिँ उहाँले भन्नुहुन्थ्यो बारम्बार राष्ट्रिय गीत गाउँदाखेरि मैले मेडल पाउँदा मलाई बडो खुसी लाग्यो, म यसमा चाहिँ यो राष्ट्रिय गीत सधैँ सम्झना गर्छु भन्ने चाहिँ उहाँले त्यो कुरा चाहिँ भनिरहनुहुन्थ्यो। अनि अरू अरू गीतहरूमा पनि उहाँले गाउँले भएका गीतहरू राखेर, गाउँमा कस्तो कस्तो दुःख व्यथाका कुराहरू राखेर समेटेर उहाँले गीत बनाउनुहुन्थ्यो, गीत गाउनुहुन्थ्यो। सुन्दाखेरि त्यो अध्ययन गर्दाखेरि ओहो यो बारेमा चाहिँ गीत गाउनु भारी छ भन्ने कुराहरू बुझ्दाखेरि, अनि ल मेरो गीत सुने मैले चाहिँ यसबारेमा गीत गाउँ भनेर भन्यो अनि खुसी लाग्थ्यो।
बिल्कुलै हामी अन्तिम क्षणमा आएका छौँ। अब अन्तमा उहाँका जीवनका अन्तिम पलहरूका बारेमा भनिदिन्न, के कसरी बिते, अन्तिम पलहरू के गर्नुभयो ती कुरा थोरै भनिदिन्न।
उहाँ कस्तो थियो भनेदेखि चाहिँ रेडियो नेपालमा गाए, मान्यता समानताहरू चाहिँ प्रति सम्बन्धीमा चाहिँ अलिकति दुःख लाग्छ, मरेका जीव जन्तुहरूलाई चाहिँ एउटा राम्रो चाहिँ एउटा म्युजियम र संग्रहालय र खोल्न पाउँदाखेरि सबै हाम्रो देशवासी र पर्यटकहरूले आउँदाखेरि हाम्रो आर्थिक आमदामी ऊर्जा सहयोग बेरोजगारलाई पनि रोजगार पाइने भन्ने कुराहरू उहाँले चाहिँ धेरै कुराहरू गर्थे। त्यसमा चाहिँ अलिकति उहाँले गर्न नसक्दाखेरि बीचैमै उहाँ चाहिँ अब त्यो सोच्दा सोच्दा उहाँको चाहिँ बुढेसकाल आयो, अन्तिम अवस्था आयो र गर्दाखेरि अलिकति उहाँले चाहिँ मैले यो गर्न सकेन, छोराहरूले गर्न सक्छ कि भन्ने कुरामा अगाडि बढ्थ्यो। कोही संस्था कोही के यता सपोर्टहरू यसो कोही संग्रहालय यसो जाउन भन्ने कुराहरू सरसल्लाह नहुँदाखेरि चाहिँ यसमा चाहिँ बिचैमा चाहिँ अड्किएको हुँदा मलाई पनि यस सम्बन्धीमा कसरी के गर्ने त भन्ने कुराहरू चाहिँ जानकारी नभएको हुनाले मलाई त्यही मलाई पनि दुःख लाग्छ, उहाँलाई पनि त्यही दुःख भयो होला। अन्तिम उहाँको जति छ आशा बिचैमै अलिकति अधुरो भएको लाग्छ मलाई। उहाँको सम्झना उहाँका गीतहरू सदाकाललाई पनि ट्याम्ट्याममा बजिरहोस् र याद होस् कि हाम्रा कलाकार गहनाहरू भन्ने कुराहरू कलाकारहरू पुरानाहरू कस्तो थिए, अहिलेको कलाकारहरूलाई पनि यस्तै गरेर गाउन्, पहिलाको हाम्रो बाबुबाजेहरूले गाएका राखेका कलाहरू नमेटुन् राखुन् बजिरहन् बजाइरहन् र चाहिँ याद भइरहन्, हाम्रो देशका इतिहासका सबै कलाकृति मूर्ति सबै सदावत यथावत रहिरहोस् यही नै म भन्न चाहन्छु।
व्यस्तताका बावजुद पनि हाम्रो स्टुडियोसम्म आएर यतिका कुराहरू राखिदिनु भयो। उही गोविन्द बहादुर भनेको को हो त, कस्तो कलाकार हो त, यसको बारेमा यहाँले जानकारी गराइदिनु भयो, यहाँप्रति हामी आभारी छौँ।
धन्यवाद, यहाँलाई पनि धन्यवाद, धेरै धेरै धन्यवाद।
जसले पायो उसले त सुन्दै नहुने, मिठो पाए चरै खाने चरै खाने तितोको पातै नछुने, भन्छौरा यो कुरो भन्दै नहुने।
आजको अतीतका गीत कार्यक्रममा कालजयी गायक प्रकृतिका पुजारी स्वर्गीय उही गोविन्द बहादुर गुरुङका अतीतका कुरा गर्यौं उनकै सुपुत्र मदन गुरुङसँग। तपाईलाई यो कार्यक्रम कस्तो लागिरहेको छ हामीलाई प्रतिक्रिया दिन नभुल्नुहोला। हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया दिनका लागि हाम्रो ठेगाना छ कार्यक्रम अतीतका गीत रेडियो नेपाल सिंहदरबार
काठमाडौँ। आसको चल्लस्केर मसक मस्केर हेर्यो कि त यो ज्यान खुत्रुक्कै, भन्छौ र यो कुरो भन्दै नहुने।
हौस् त श्रोता, अर्को हप्ता यस्तै कालजयी कलाकारका अतीतका कुरा गर्न आउने नै छौ। तबसम्मका लागि प्राविधिक मित्र रमा कोइरालासँगै म दुर्गा पनि बिदा हुन्छु। नमस्ते।
मोहन रहेछ बोलीमा यो साल त पक्कै डोलीमा, भन्छौ र यो कुरो भन्दै नहुने, भन्छौ र यो कुरो भन्दै नहुने, जसले पायो उसले त सुन्दै नहुने, जसले पायो उसले त सुन्दै नहुने, मिठो पाए चराई खाने चरै खाने तितोको पातै नछुने, भन्छौ र यो कुरो भन्दै नहुने।